रेडियो तेहरान के सभी आदरणीय श्रोताओं की सेवा में हसन अब्बास और साथियों का सप्रेम सलाम पहुंचे। श्रोताओं, सदा की भांति आज भी अपने कार्यक्रम का आरंभ हम पवित्र कुरान मजीद की तिलावत एवं अनुवाद से करेंगे। कुरान मजीद के सूरह फलक की तिलावत का श्रेय प्राप्त कर रहे हैं
अल्लाह के नाम से जो अत्यंत कृपाशील और दयावान है। हे पैगंबर, कह दो कि मैं शरण मांगता हूँ प्रातः काल के प्रभु की हर उस वस्तु की बुराई से जिसकी उसने रचना की है, और रात के अंधकार की बुराई से जब वो छा जाए, और गांठों और गंडों में फूकने वालियों की बुराई से, और ईर्ष्या करने वाले की बुराई से जब वो ईर्ष्या करे। ईश्वरीय आतिथ्य।
दोस्तों, कार्यक्रम ईश्वरीय आतिथ्य लेकर उपस्थित है कायम रिजवी और मरियम मेहरदादी का सलाम स्वीकार कीजिए। कार्यक्रम में हम पवित्र कुरान की उन आयतों की समीक्षा करेंगे जिनमें अच्छे कार्य करने वाले इंसानों को शुभ सूचना दी गई है।
महीनों के उतार चढ़ाव के बाद रमजान का पवित्र महीना अपनी समस्त नेमतों, विभूतियों व अनुकंपाओं के साथ आ गया है। वह अधिक से अधिक उपासना और आध्यात्मिकता के लिए इंसानों का आह्वान कर रहा है। ये वो महीना है जिसे पैगंबर इस्लाम ईश्वरीय आतिथ्य का महीना कहते हैं, और इस महीने से अधिक लाभ उठाने और उसका सम्मान करने के लिए लोगों का आह्वान करते हैं। रमजान का पवित्र महीना ईश्वरीय दया और बरकतों की बरसात का महीना है। ये पहचान और आत्मबोध का महीना है।
ये परोपकार और कल्याण का महीना है। ये आत्मशुद्धि का महीना है। ये स्वयं और समाज को पवित्र बनाने का अनमोल अवसर है। ये पापों से प्रायश्चित करने का बेहतरीन अवसर है। ये महान ईश्वरीय ग्रंथ पवित्र कुरान को पढ़ने, समझने और उसकी बातों में चिंतन मनन करने का बेहतरीन महीना है। पवित्र कुरान ईश्वरीय कानूनों व शिक्षाओं की किताब है। इंसान इन कानूनों का पालन करके अपने जीवन को लोक परलोक में सफल बना सकता है।
ईश्वरीय धर्म इस्लाम में डराना और शुभ सूचना देना वो शैली है जिससे शिक्षा प्रशिक्षा से लाभ उठाने की सिफारिश की गई है। शुभ सूचना देने से तात्पर्य यह है कि इंसान को ये बताया जाए कि अच्छा काम करने पर महान ईश्वर उसके कार्यों का प्रतिदान कई बराबर देगा। इसी प्रकार शिक्षा प्रशिक्षा में एक चीज डराना है जिस पर इस्लाम में बहुत बल दिया गया है। डराने से तात्पर्य है कि इंसान को ये ज्ञात होना चाहिए कि बुरा कर्म करने पर महान व सर्वसमर्थ ईश्वर इंसान को दंडित करेगा और इंसान ईश्वरीय दंड से कहीं भी नहीं भाग सकता। इसलिए इंसान को चाहिए कि वो कोई ऐसा काम ही न करे जिससे वो दंड का पात्र बने। अगर वो कोई ऐसा कार्य कर बैठे जिससे वो दंड का पात्र हो गया है तो उसे अपने बुरे कार्य से प्रायश्चित करना चाहिए। महान ईश्वर पवित्र कुरान के सूरह बकरा की 119वीं आयत में कहता है, हे पैगंबर, हमने आपको शुभ सूचना देने वाला और डराने वाला बनाकर भेजा है, और जो लोग नरक में जा रहे हैं उनके बारे में आपसे सवाल नहीं किया जाएगा।
सैद्धांतिक रूप से इंसान जो भी काम अंजाम देता है उसके दो कारण होते हैं। एक कारण यह है कि अगर उस काम को अंजाम देने में इंसान का फायदा हो, यानी वो इंसान के लिए लाभदायक हो, तो इंसान उसे अंजाम देता है। हो सकता है कि वो फायदा भौतिक हो या आध्यात्मिक हो। इसी प्रकार जिस काम का अंजाम देना इंसान के लिए हानिकारक हो तो इंसान उसे अंजाम नहीं देता। इस काम में भी चाहे इंसान का भौतिक नुकसान हो या आध्यात्मिक, अगर ये काम इंसान के लिए हानिकारक है तो इंसान उसे अंजाम नहीं देता। ईश्वरीय दूतों ने इंसानों की प्रशिक्षा और परिपूर्णता के लिए दोनों रास्तों का इस्तेमाल किया है, यानी इंसानों को शुभ सूचना भी दी गई है और डराया भी गया है। इस शैली पर अमल करने के कारण पैगंबरों और ईश्वरीय दूतों को बहुत अच्छे परिणाम भी मिले हैं। उनके बताए गए मार्गों का पालन करके बहुत से लोगों ने मुक्ति व कल्याण प्राप्त किया, और बहुत से लोग उनके द्वारा बताई गई शिक्षाओं पर अमल करके अपने जीवन को लोक परलोक में सफल बना रहे हैं। शिक्षा प्रशिक्षा के विशेषज्ञों का भी यह मानना है कि लोगों को अच्छे कार्यों के प्रति प्रोत्साहित करके और बुरे कामों के परिणामों से उन्हें डराकर अच्छे नतीजे प्राप्त किए जा सकते हैं।
एक चीज जो इंसान में गति और प्रेरणा उत्पन्न करती है वो शुभ सूचना है जो महान ईश्वर ने अच्छे इंसानों को दे रखी है। इंसान जब उन चीज़ों के बारे में सोचता है जिसका वादा महान ईश्वर ने कर रखा है, तो इंसान में आशा उत्पन्न हो जाती है और वो बड़ी से बड़ी कठिनाई भी सहन करके उस कार्य को अंजाम देने के लिए तैयार हो जाता है, क्योंकि महान ईश्वर ने अच्छे प्रतिदान की शुभ सूचना दे रखी है। और इस बात में लेशमात्र भी संदेह नहीं है कि महान ईश्वर अपने वादे पर अमल नहीं करेगा, और इस बात की भी कल्पना नहीं की जा सकती कि अगर महान ईश्वर अपने वादे पर अमल करेगा और इंसान को उसके अच्छे कार्य का प्रतिदान देगा तो उसके खजाने में किसी प्रकार की कमी हो जाएगी। कदापि ऐसा नहीं है।
बशारत यानी शुभ सूचना के कई अर्थ बयान किए गए हैं। बशारत का अर्थ सुंदरता, प्रसन्न करने वाली खबर है, जबकि कुछ ने कहा है कि बशारत की असल बिशर है, जिसका अर्थ खुलापन है। इंसान को बशर इसलिए कहते हैं क्योंकि दिल या चेहरे का खुला होना इंसान से विशेष है, यानी इंसान ही को कहा जा सकता है कि वो बहुत ही खुले दिल का है।
पवित्र कुरान ने जो शुभ सूचनाएं दी हैं उनमें एक ध्यान योग्य बिंदु यह है कि इंसान को इस बात का पूर्ण विश्वास होना चाहिए कि वादा करने वाला महान व सर्व समर्थ ईश्वर है। रवायतों में इस बात की बहुत सिफारिश की गई है कि इंसान को महान ईश्वर के बारे में अच्छा विचार रखना चाहिए, यानी इंसान को महान ईश्वर के बारे में किसी प्रकार का नकारात्मक विचार नहीं करना चाहिए। इंसान को इस बात का विश्वास होना चाहिए कि महान ईश्वर हर कार्य करने पर पूर्ण सक्षम है, और वो अपने बंदों से बहुत प्रेम करता है, और उसका प्रेम किसी समय व स्थान से विशेष नहीं है। अतः उसके बारे में अच्छा विचार मनुष्य को आराम व शांति प्रदान करता है। पैगंबर इस्लाम फरमाते हैं, उसकी कसम जिसके अलावा कोई ईश्वर नहीं है, ईश्वर के बारे में अच्छा विचार रखने वाला कोई मोमिन बंदा नहीं है, मगर ये कि ईश्वर उसके अच्छे विचारों के अनुसार उससे बर्ताव करेगा, क्योंकि ईश्वर महादानी है और हर भलाई उसके हाथ में है। उसे इस बात से लज्जा आती है कि उसका मोमिन बंदा उसके बारे में अच्छा विचार रखे और वो उसके विचार के विपरीत व्यवहार करे तो ईश्वर के बारे में अच्छा ख्याल रखें। वो अपने बंदों के ख्याल व विचार के विपरीत व्यवहार नहीं करेगा।
اسی پرکار پیغمبر اسلام ایک انیہ ستھان پر مومنوں سے سفارش کرتے ہیں کہ ایشور کے بارے میں اچھا وچار رکھا جائے، کیونکہ ایشور کے بارے میں اچھا وچار رکھنے کا پھل سورگ ہے۔ مہان ایشور نے انسان کی پرشکشا اور اسے پریپورنتا تک پہنچانے کے لیے شبھ سوچنا دینے اور ڈرانے کی شیلی کا پریوگ کیا ہے۔ یہ وہ شیلی ہے جس کا پریوگ اس نے اپنے سمست بندوں کے سمبندھ میں کیا ہے۔ مہان ایشور نے جو وعدے کیے ہیں ان میں سے کچھ کا سمبندھ اسی دنیا سے ہے، یعنی اس کے پھل اسی دنیا میں ملیں گے، اور کچھ کا پرتیدان سورگ میں دیا جائے گا۔ یہاں اس بات کا الیکھ آوشیک ہے کہ سورگ وہ جگہ ہے جہاں ہر پرکار کی نعمت ہوگی، اور وہاں پر انسان ہمیشہ ہمیشہ رہے گا، اور اس میں انسان کو کبھی بھی موت نہیں آئے گی۔
ایمان لانے والوں اور بھلے بندوں کے لیے پوتر قرآن شبھ سوچنا کا سروت ہے، اور وہ انسان سے کہتا ہے کہ جو لوگ مہانیشور پر ایمان لائیں گے اور اچھے کاریہ انجام دیں گے انہیں اجول بھوشیہ کے پرتی آشاوان رہنا چاہیے، کیونکہ مہان ایشور نے انہیں شبھ سوچنا دے رکھی ہے، اور کوئی بھی ایسا نہیں ہے جو اپنے وعدے میں مہان ایشور سے بھی ادھک سچا ہو۔ مہان ایشور پوتر قرآن کے سورہ فصلت کی 30ویں 31ویں آیت میں کہتا ہے، جن لوگوں نے کہا کہ اللہ ہمارا پالنہار ہے اور اس کے بعد وہ اسی پر باقی رہے تو ان پر فرشتے نازل ہوتے ہیں اور ان سے کہتے ہیں کہ نہ ڈرو نہ دکھی ہو، اور وہ سورگ مبارک ہو جس کا تم سے وعدہ کیا گیا تھا۔ ہم لوگ پرلوک میں تمہاری سہایتا کرنے والے ہیں، اور سورگ میں ہر وہ چیز ہے جس کا تمہارا دل چاہے گا، اور ہر وہ چیز تمہیں دی جائے گی جس کی تم مانگ کرو گے۔
پوتر قرآن کی سائز سے بھلی بھانتی یہ بات اسپشٹ ہے کہ مہان ایشور کی سہایتا پرلوک سے وشیش نہیں ہے۔ دوسرے شبدوں میں وہ لوک پرلوک دونوں میں انسان کا سہایک ہے۔ مہان ایشور پوتر قرآن کے سورہ غافر کی 51ویں آیت میں اس بندو پر بھی بل دیتا ہے کہ نشچت روپ سے ہم اپنے پیغمبروں، سندیشکوں اور ایمان لانے والوں کی اس دنیا میں سہایتا کرتے ہیں، اور پرلے کے دن بھی سہایتا کریں گے۔
پوتر قرآن کی اس آیت میں یہ بات صاف صاف کہی گئی ہے کہ ایمان لانے والوں کی سہایتا لوک پر لوک دونوں میں مہان ایشور کرتا ہے۔ اسی پرکار جو لوگ یہ کہتے ہیں کہ اللہ ہمارا پالنہار ہے اور وہ اس پر ڈٹے رہتے ہیں، یعنی مہان ایشور کے علاوہ کسی کو بھی اپنا پالنہار نہیں مانتے ہیں، تو مہان ایشور ایسے لوگوں کو ہمیشہ ہمیشہ باقی رہنے والے سورگ کی شبھ سوچنا دیتا ہے۔ اس پرکار کے لوگوں کے مقابلے میں ایسے لوگ بھی ہیں جو کہنے کو تو کہہ دیتے ہیں کہ اللہ ہمارا پالنہار ہے، پرنتو جہاں ان کے ہت خطرے میں پڑ جاتے ہیں وہاں ان کا ویوہار پریورتت ہو جاتا ہے۔ ایسے لوگوں کے لیے حضرت علی علیہ السلام نہج البلاغہ میں فرماتے ہیں، تم لوگوں نے کہا کہ اللہ ہمارا پالنہار ہے، اب اس بات پر ڈٹ جاؤ، کتاب کے آدیشوں پر عمل کرو، اس کی اپاسنا کر کے اس راستے پر پرتیروت کرو جس کا تمہیں آدیش دیا گیا ہے، اس کے آدیشوں کی پریدھی سے باہر نہ نکلو، اور اس کے دھرم میں نہ بدعت کرو اور نہ ہی اس کا ویروتھ کرو۔
اسلام ایمان کی چھایا میں اجول بھوش، سدا چاریتا اور شانتی و سرکشا کا نمنترن دیتا ہے۔ پوتر قرآن کے انوسار بھوشیہ کے پرتی آشا مہان ایشور کی اچھا سے سمبندھت ہے۔ اس آدھار پر کیول وہی لوگ واستوک سفلتا کی کامنا و آشا کر سکتے ہیں جو ایمان لائے اور اچھے کام جنہوں نے انجام دیے۔ پوتر قرآن کے انوسار اچھے بھوشیہ کے پرتی آشا سدگوں سے سسجت ہونے اور برائیوں سے دوری پر نربھر ہے۔ یہ دنیا انسانوں کے لیے پریکشا استھل ہے۔ اس دنیا میں انسان اچھا اور برا کام انجام دینے میں پورن روپ سے سوتنتر ہے۔ اگر اچھا کام انجام دے گا تو اس کا پھل سورگ ہوگا، اور اگر برا کام کرے گا تو اس کا انجام ہمیشہ ہمیشہ باقی رہنے والا نرک ہے۔ مہان ایشور سوئی کی نوک کے برابر بھی کسی کے ساتھ انیائے نہیں کرے گا، اور ہر انسان کو اس کے کاریوں کا ہی بدلہ دیا جائے گا۔ تو دوستو، آج کے کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ رمضان اشرق والهدى عنوان، رمضان
أشرق والهدى عنوان شهر الفضائل خصه الرحمن شهر الفضائل خصه الرحمن أبشر فإن الخير يسري باسما أبشر فإن الخير يسري باسما واهلأ بما ألقى به القرآن واهلأ بما ألقى به القرآن.
दोस्तों ईद नवरोज पर विशेष कार्यक्रम के साथ आपकी सेवा में उपस्थित हैं, आपको ईद नवरोज की बधाई दे रहे हैं मरियम मेहरदादी और कायम रिजवी का सलाम भी स्वीकार कीजिए।
दोस्तों ये मशहूर दुआ है जिसे ईरानी लोग नव वर्ष के अवसर पर पढ़ते हैं।
يا مقلب القلوب والأبصار يا مدبر الليل والنهار يا محول الحول والأحوال حول حالنا إلى أحسن الحال.
اس دعا کا انواد ہے हे दिलों और निगाहों को पलटाने वाले, हे रात और दिन को पैदा करने वाले, हे लोगों के हालात को बदलने वाले, मेरे हालात को अच्छे और बेहतर हालत की ओर पलट दे।
बुजुर्ग लोगों का कहना है कि यदि हम हर चीज को उसके वास्तविक चेहरे को देखना चाहते हैं, तो हमें मनुष्य के अतीत के साथ साथ उसके वर्तमान को भी समझना होगा और इसीलिए हमें प्राचीन बातों और प्रतीकों को समझना आवश्यक है। दुनिया में प्रचलित आज के कई रीति रिवाज अतीत में निहित हैं और लंबे समय तक मनुष्य और उसके विचारों के साथ विकसित हुए हैं।
इन्हीं ईरानी परंपराओं और प्रतीकों में से एक जो 2500 से अधिक वर्षों से ईरानी जनता की संस्कृति के साथ मिश्रित है और उसके साथ जुड़ा हुआ है, वो राष्ट्रीय नौरोज महोत्सव है। एक ऐसा उत्सव जो ईरानियों के घरों में वसंत के आगमन के साथ एक परिचित कार्यक्रम की तरह कई वर्षों से चला आ रहा है और अपने साथ ये खुशियां लाता है। नौरोज एक ऐसा उत्सव है जो तमाम ऐतिहासिक उतार चढ़ाव के बावजूद हर धर्म और जाति के ईरानियों के दिलों और आत्मा में बसा हुआ है। ऐसा कहा जाता है कि नौरोज की जड़ें ईरानियों की शुरुआती मान्यताओं में निहित है जिन्होंने इसे हजारों साल पहले शुरू किया था। कुछ लोग इसका श्रेय पूर्ववर्ती राजा जमशीद को देते हैं और उनका ये मानना है कि जमशीद नौरोज में राजा बने और उन्होंने अपने धर्म का नवीनीकरण किया था।
कुछ अन्य लोग इसे अहुरा मज़दा की पौराणिक कथाओं के समान मानते हैं और मानते हैं कि नौरोज मनुष्य के निर्माण की वर्षगांठ है जो महानिर्माता की सबसे प्रिय रचना है। वो मनुष्य यानी अहुराई सृष्टि की रक्षा करेगा और आहरिमन और उसकी दिव्य रचनाओं का प्रतिद्वंदी होगा। नौरोज की तारीख चाहे जो भी हो, आज भी ये त्योहार स्थायी है और ईरान तथा दुनिया के कई देशों में मनाया जाता है और मानवता की आध्यात्मिक विरासत का हिस्सा है।
ईद नौरोज ईरानियों का राष्ट्रीय पर्व है जो बसंत ऋतु के आरंभ में मनाया जाता है। ये त्योहार नए साल के आगमन और शीत ऋतु की समाप्ति व ग्रीष्म ऋतु के आरंभ का सूचक होता है। प्रकृति के इस परिवर्तन पर ईरानी जनता के जीवन में भी विभिन्न प्रकार के सांकेतिक प्रतिक्रियाएं सामने आती हैं जो अलग अलग संस्कारों और रीति रिवाजों में दिखाई देती हैं। ये संस्कार नया साल शुरू होने से एक महीने पहले आरंभ होते हैं और नए साल की 13 तारीख तक जारी रहते हैं।
साल के अंतिम दिनों में और नौरोज के کچھ دن پہلے بسنت ریتو و نوروز کا سندیش دینے والے شہروں اور گاؤں کی سڑکوں اور گلیوں میں گھومتے ہیں اور گیت گا کر تتا چھوٹے موٹے ناٹک کر کے لوگوں کو سردیوں کے جانے اور بہار و نوروز کے آنے کی شبھ سوچنا دیتے ہیں۔ بہار کے آنے کی سوچنا دینے والے گٹوں کے سڑکوں پر آنے کی پرتھا ایران میں پراچین کال سے پرچلت ہے۔
پورے ایران میں وسنت ریتو اور نئے ورش کے سواگت کے کارکرم اور نوروز کے انیک سنسکار پراچین کال سے لے کر اب تک جاری ہیں اور اپنے ساتھ بہار اور تازگی کی سگند ہر جگہ پھیلاتے ہیں۔ انہی میں سے ایک پرتھا جو پرائہ سال کے انتیم دنوں میں ہر استھان پر دکھائی پڑتی ہے سارجنک اور ویاپک صفائی ہے، جس کو خانے تکانی کہا جاتا ہے۔ سردی کے موسم کے انتیم دنوں میں پورے ایران میں وشیش پرکار کا کوتوہل دکھائی دیتا ہے۔ سبھی اپنے اپنے گھروں، گھر کے سامانوں، یہاں تک کی گلی سڑکوں اور سارجنک استھلوں کی صفائی کر کے بہار کا سواگت کرتے ہیں۔
وسطہ سال کے انتیم دنوں میں کھانے تکانی اور گھر و شہر کے واتاورن سے گندگی کو دور کرنا نئے سال کے پرکاش اور نوینتا کے سواگت کے ارتھ میں ہے۔ اسلام دھرم نے بھی صفائی ستھرائی پر وشیش بل دیا ہے اور پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے صفائی کو ایمان کی نشانی بتایا ہے۔ کھانے تکانی کا کام پرائے گھر کے سبھی لوگوں کی سملتی سے ہوتا ہے اور ہر ویکتی اپنی کشمتا کے انوسار کسی نہ کسی کام کا دائتو اٹھاتا ہے۔
سال کے انتیم دنوں کی ایک انیہ رسم نئے سال کی خریداری کی ہے، جس میں کپڑوں، سوکھے میووں، پھلوں، مٹھائیوں اور گھر کے سامان کی خریداری شامل ہے۔ اسی لیے ہر سال کے انتیم دنوں میں وبھن شہروں کے بازار بھیڑ سے بھرے ہوتے ہیں اور لوگ اپنی ضرورت کی وستویں خریدنے کے لیے گھروں سے باہر نکلتے ہیں۔ ہر آدمی چاہتا ہے کہ نئے سال کے آرمبھ میں وہ نیا وستر پہنے اور بہترین کھادیہ پدارتھوں سے اپنے اتیتھیوں کا ستکار کرے۔ سال کے انتیم دنوں کی خریداری سے دکانداروں کی آئے میں کافی وردھی ہو جاتی ہے۔
ایران سال کا انتیم مہینہ اسفند اناج اور دانے بونے کا سمے بھی ہوتا ہے۔ سبز نوروز کے نام سے وکھیات نوروز کے وشیش پودے کی سانکیتک روپ سے بوائی بھی ایرانی پریواروں کے بیچ پراچین کال سے پرچلت ہے۔ پراچین ایران میں نیا سال آرمبھ ہونے سے 25 دن پہلے شہر کے چوکوں پر سال کے 12 مہینوں کے پرتیک کے روپ میں کچی اینٹ کے 12 کھمبے ستھاپت کیے جاتے تھے اور ہر کھمبے کے اوپر گیہوں، چاول، مسور، چنے اور اسی پرکار کے انیہ اناجوں کے بیج بوئے جاتے تھے۔ ان میں سے ہر اناج سے کومپل نکلنے کو نئے سال میں اس اناج کی بہتایت کا چنھ مانا جاتا تھا۔ آج بھی ایرانیوں کے بیچ یہ رواج ہے کہ نوروز سے 10-15 دن پہلے چھوٹے یا بڑے پیالوں میں وبھن اناجوں کے بیج بوئے جاتے ہیں تاکہ نیا سال آنے کے اوسر پر اس کی سبزی کو ہفسین کے نام سے وکھیات دسترخوان پر رکھا جائے۔ اس دسترخوان پر سین اکثر سے شروع ہونے والی 7 چیزیں رکھی جاتی ہیں، جیسے سبزی، سرکہ، سکہ اتیادی۔ اس کے علاوہ گھروں کے آنگن میں بھی پھولوں کے پودے لگائے جاتے ہیں۔ کھلے ہوئے پھولوں اور سبزے سے پرکرتی میں پریورتن اور وسنت ریتو کے آگمن کا پتہ چلتا ہے اور ساتھ ہی گھر میں پرفلتا آتی ہے۔
سفرہ ہفسین پر پوتر قرآن بھی رکھا جاتا ہے۔ واسطو میں پوتر قرآن سفرہ ہفسین کی جان اور واسطوک شوبھا ہے۔ جس طرح ہریالی کے بنا ہفسین کے دسترخوان کی کلپنا نہیں کی جا سکتی، اسی طرح پوتر قرآن کے بنا اس کی کلپنا نہیں کی جا سکتی۔ سفرہ ہفسین پر انڈے بھی رکھے جاتے ہیں، چھوٹی سندر لال مچھلیاں بھی اس کی شوبھا بڑھاتی ہیں۔ اس پر جو چیزیں رکھی جاتی ہیں ان میں سے ایک سماغ ہے۔ سماغ کو جیون کا پرتیک سمجھا جاتا ہے۔ اسی طرح اس دسترخوان پر سومبل یعنی ایک وشیش پرکار کی ہری سبزی رکھی جاتی ہے۔ ہری سبزی کو بہار اور جیون کا پرتیک سمجھا جاتا ہے، اسے کامیابی اور سفلتا کا بھی پرتیک مانا جاتا ہے۔ اس دسترخوان پر بیر بھی رکھی جاتی ہے، اسے پریم کا پرتیک بتایا جاتا ہے۔ سفرہ حفصین پر سیب بھی رکھا جاتا ہے، اسے سندرتا اور سلامتی کا پرتیک مانا جاتا ہے۔ جو چیزیں سفرہ حفصین پر رکھی جاتی ہیں ان میں سے ایک سمنو بھی ہے۔ گیہوں سے تیار کیے جانے والے وشیش پرکار کے حلوے کو سمنو کہا جاتا ہے، اسے جیون میں مٹھاس کا پرتیک مانا جاتا ہے۔ اسی پرکار رنگے ہوئے انڈے، لال رنگ کی چھوٹی مچھلیوں اور آئینوں کو بھی سفرہ حفصین پر رکھا جاتا ہے۔
دوستو، نوروز کی وشیش مٹھائیوں کی تیاری بھی نئے سال کے سنسکاروں میں شامل ہے۔ ایران کے کچھ شہروں میں مہیلائیں ایک دوسرے کی سہایتا سے نئے سال کے لیے وبھن پرکار کی مٹھائیاں تیار کرتی ہیں۔ گھر میں تیار کی جانے والی یہ مٹھائیاں بڑی دکشتا سے بنتی ہے اور انہیں بڑی سندرتا سے سجایا جاتا ہے۔ انہیں مٹھائیوں میں سے ایک سمنو نامک حلوہ بھی ہے جو حفصین کے دسترخوان پر رکھا جاتا ہے۔ یہ حلوہ کئی لوگ مل کر تیار کرتے ہیں اور اس کے لیے گیہوں کے کوپل کا پریوگ ہوتا ہے۔ ایرانی پریوار پرایہ نئے سال کی رات میں وشیش ویانجن تیار کرتے ہیں اور پورا پریوار ایک ساتھ مل کر بڑے اچھے واتاورن میں رات کا کھانا کھاتا ہے۔
نوروز کی ایک انیہ پرتھا اپنے مرتکوں کو یاد کرنے کی ہے۔ اس کے لیے لوگ قبرستانوں میں جاتے ہیں، وہ اپنے ساتھ کھانے، کھجور یا حلوہ لے کر جاتے ہیں جسے دوسروں کو کھلاتے ہیں۔ اس دن لوگ اپنے مرتکوں کی قبروں پر موم بتی جلاتے ہیں، فاتحہ پڑھتے ہیں اور ان کی شانتی کے لیے ایشور سے پرارتھنا کرتے ہیں۔ کچھ شہروں میں لوگ عید نوروز سے پہلے حال ہی میں مرنے والے ویکتی کے پریجن اپنے نکٹورتی لوگوں کو کھانا اور حلوہ کھلاتے ہیں اور مرتک کی قبر پر اکترت ہوتے ہیں۔ اس پرکار وہ یہ درشاتے ہیں کہ وہ اپنے مرنے والے کو بھولے نہیں ہیں۔
ایک انیہ پرتھا غریبوں و دریدروں کی سہایتا کرنے کی ہے۔ ہر سال نوورش کے اوسر پر لوگ پورے دیش میں سارجنک روپ سے غریبوں کی سہایتا کا پریاس کرتے ہیں۔ ایرانی لوگوں کا وچار ہے کہ ہر کسی کو اپنی کشمتا بھر دوسروں کی سمسیائیں دور کرنے اور ان کی سہایتا کرنے کی کوشش کرنی چاہیے۔ نئے سال کے اوسر پر یہ کام ادھک وانچت ہے اور ہر مسلمان کو ایشور کو پرسن کرنے کے لیے غریبوں کی سہایتا کرنی چاہیے۔ لوگ سرکاری اور غیر سرکاری سنگٹھنوں کے مادھیم سے سہایتا کر کے غریبوں کو بھی عید نوروز کے اوسر پر پرسن کرنے کی کوشش کرتے ہیں۔ تو دوستو، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ انمول باتیں۔ شروتاؤں، کارکرم انمول باتیں کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ اختر عباس کا سلام سویکار کریں۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پوتر امام محمد باقر علیہ السلام کہتے ہیں کہ وہ کتنا برا بندہ ہے جس کے دو چہرے اور دو زبانیں ہوں۔ اس کا ایک چہرہ وہ ہے جب وہ تم سے ملا ہے، یہ چہرہ ہسمکھ اور دیالو ہے۔ اس کا دوسرا چہرہ وہ ہے جب وہ تم سے دور ہو جاتا ہے اور پیٹھ پیچھے چلا جاتا ہے، یہ چہرہ کرور و کرودھت ہے۔ اس کی ایک زبان وہ ہے جب وہ تمہارے سامنے بیٹھتا ہے تو اس کی زبان تمہاری پرشنسا کرتی ہے،
جبکہ دوسری زبان وہ ہے جب وہ تمہاری انوپستھتی میں تمہارے بارے میں بات کرتا ہے، تب وہ تمہاری برائی کرتا ہے۔ اسی پرکار جب وہ اپنے بھائی کے ساتھ ہوتا ہے تو اتیشیوکتی کے ساتھ اس کی پرشنسا کرتا ہے، لیکن جب اس کے پیچھے ہوتا ہے تو اپنے دانتوں سے اسے چباتا ہے، ارتھات اس کی برائی کرتا ہے۔ اگر اس بھائی کو کوئی سانسارک انوکمپا ملتی ہے تو وہ اسے ایرشیا کرتا ہے، لیکن جب وہ کسی کٹھنائی میں گرست ہوتا ہے تو وہ اسے چھوڑ دیتا ہے۔ شردو پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پوتر حضرت امام موسیٰ کاظم علیہ السلام اپنے پوروجوں اور پیغمبر اسلام کے حوالے سے کہتے ہیں کہ ہر کسی کو پریاپت پانی سے وضو کرنا چاہیے، ارتھات ادھک پانی نہیں ڈالنا چاہیے بلکہ اس پرکار پانی ڈالنا چاہیے کہ وہ وضو کے سبھی انگوں تک پہنچ جائے۔ اسی طرح اسے نماز بھی اچھی طرح سے پڑھنی چاہیے۔ اچھی نماز کا ارتھ یہ ہے کہ ایشور کے بھے اور پورے دھیان کے ساتھ پڑھی جائے۔ ایشور سورہ مومنون کے آرمبھ میں ایمان والے لوگوں کی وشیشتا بیان کرتے ہوئے کہتا ہے، وہ ایسے لوگ ہیں جو اپنی نماز میں ایشور سے ڈرتے ہیں، اپنی زبان کو بری باتوں سے سرکشت رکھتے ہیں اور دوسروں کی برائی نہیں کرتے ہیں کہ جو انیک برائیوں کی جڑ ہے، اور جو لوگ اپنے پاپوں کی شمع چاہتے ہیں اسی طرح وہ لوگ ایشور کے پریجنوں کے ہتیشی و پریمی ہوتے ہیں۔ اس ارتھ میں کہ ان کا کرم پیغمبر کے پریجنوں کے آدیشوں کے انوسار ہوتا ہے، اس پرکار کے لوگوں کا ایمان سچا ہوتا ہے اور اسی پرکار کے لوگوں کے لیے سورگ کے دروازے کھل جاتے ہیں۔ اتہ اگر ہم چاہتے ہیں کہ سورگ میں جائیں تو ہمیں ان وشیشتاؤں کو اپنانا چاہیے۔
شروتاؤ، یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ आशा की किरण।
दोस्तों, साप्ताहिक कार्यक्रम आशा की किरण के कन्याकड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदारी और मोहम्मद मेदी का सलाम स्वीकार कीजिए।
दोस्तों, पिछले कार्यक्रम में हमने कहा था कि महामुक्तिदाता के विश्वव्यापी महाआंदोलन के बारे में एक सवाल यह है कि क्या उस समय भौतिक दुनिया के संसाधनों का प्रयोग किया जाएगा या केवल ईश्वरी ताकत से लाभ उठाया जाएगा। इस सवाल के जवाब में कहा जाता है कि इमाम जमान अलैहिस्सलाम के विश्वव्यापी महाआंदोलन के दौरान भी दुनिया के संसाधनों से लाभ उठाया जाएगा और महान ईश्वर भी मदद करेगा। रोचक बात यह है कि जब महान ईश्वर अपने छोटे से छोटे बंदे की सहायता करता है तो वो महामुक्तिदाता की सहायता उत्तम ढंग से करेगा। महान ईश्वर ने पवित्र कुरान में कहा है कि जो उसके धर्म की सहायता करेगा वो उसकी सहायता करेगा।
पवित्र कुरान की आयत से ये बात भली बात ही स्पष्ट है कि महान ईश्वर के धर्म की सहायता केवल आकांक्षा करने से नहीं होगी, इसके लिए इंसानों को विशेषकर उनके जुहूर की प्रतीक्षा करने वालों को प्रयास करना होगा। महामुक्तिदाता महान ईश्वर के धर्म की स्थापना के लिए प्रयास करेंगे और पवित्र कुरान की रोशनी में महान ईश्वर ने कहा है कि जो उसके धर्म की स्थापना के लिए प्रयास करेगा वो उसकी मदद करेगा। پوتر قرآن کی اس آیت کی روشنی میں مہان ایشور اس انسان کی سہایتا کرے گا جو اس کے دھرم کے پرچار پرسار اور اس کی استھاپنا کے لیے پریاس کرے گا۔
اسی پرکار پیغمبر اسلام فرماتے ہیں ہمارے قائم کا سمرتھن مہان ایشور کرے گا، پرنتو یہ مدد کیسی ہوگی؟ اس کا جواب اتہاس پر نظر ڈالنے سے مل جاتا ہے۔ اتہاس اس بات کا ساکشی ہے کہ مہان ایشور نے پیغمبروں کو انسانوں کے پتھ پردرشن کے لیے بھیجا اور انہیں چمتکار دے کر ان کی سہایتا کی۔ اسی پرکار مہان ایشور نے چمتکاروں کے علاوہ اپنے پیغمبروں کی مدد کی ہے۔ جنگ بدر کو مثال کے طور پر دیکھا جا سکتا ہے۔ جنگ بدر کافروں سے لڑی جانے والی پہلی جنگ ہے۔ مہان ایشور نے پوتر قرآن کے سورہ آل عمران کی 124 اور 125 آیت میں کہا ہے، ہم نے فرشتوں کا لشکر بھیج کر ان کی ارتھات پیغمبر اسلام کی مدد کی۔ وبھن حدیثوں و روایتوں میں اس بات کی اور سنکیت کیا گیا ہے کہ پیغمبر اسلام کی بھانتی مہان ایشور فرشتوں کا لشکر بھیج کر مہا مکتی داتا کی بھی مدد کرے گا۔
مہان ایشور کی مدد کا ایک طریقہ یہ ہے کہ وہ دشمنوں کے دلوں میں بھے ڈال دیتا ہے۔ یہ وہی بات ہے جس کا الیکھ مہان ایشور نے سورہ آل عمران کے آیت نمبر 191 میں کیا ہے۔ مہان ایشور اس آیت میں کہتا ہے، شیگر ہی ہم کافروں کے دلوں میں بھے اور روپ ڈال دیں گے جو کسی پرمان کے بنا ایشور کا سمتل قرار دیتے ہیں، اور ان کا ٹھکانہ نرک ہے، اور اتیاچاروں کی جگہ نرک کتنا برا ٹھکانہ ہے۔ امام محمد باقر علیہ السلام فرماتے ہیں کہ مہان ایشور دشمن کے دلوں میں بھے اتپن کر کے مہا مکتی داتا کی مدد کرے گا اور انہیں وجے بنائے گا۔
آشا کی کرن۔ مانوتا کے موکش داتا امام مہدی علیہ السلام پر سٹیک بحث پر آدھارت کارکرم ہر ہفتے بدھوار کو۔
دوستو، یہاں اس بات کا الیکھ ضروری ہے اور وہ یہ ہے کہ جب مہان ایشور دشمنوں کے دلوں میں بھے و روب اتپن کر دے گا تو دشمنوں کے بہت سے سینک لڑنے سے پرہیز کریں گے، اور وہ لڑائی کے بنا مہا مکتی داتا کے وشیش بہادر ساہسی اور شور ویر سینکوں کے سامنے نتمستک ہو جائیں گے۔ اور مہان ایشور نے پوتر قرآن میں کہا ہے کہ اگر 20 دھیروان مومن ہوں گے تو 200 کافروں سے جیت جائیں گے، اور اگر 100 ہوں گے تو 1000 کافروں سے جیت جائیں گے۔ پوتر قرآن یہ بات عام مسلمانوں کے لیے کہہ رہا ہے، اور مہا مکتی داتا کے وشیش انیائی عام انسانوں و مسلمانوں سے بہت بھن و سدگڑوں سے سسجیت ہوں گے۔ وہ دھیر اور شور ویرتا کے پرتیک ہوں گے۔ وہ نہ کیول موت سے لیش مات نہیں ڈریں گے بلکہ وہ موت کا سواگت کریں گے، اور ان میں سے ہر ایک میں دشمن کے کئی سینکوں سے لڑنے کی طاقت ہوگی جیسا کہ اسلام کے آرمب میں تھا۔
مہان ایشور پوتر قرآن کے سورہ انفال کی 65 آیت میں پیغمبر اسلام سے کہتا ہے کہ ہے پیغمبر، مومنوں کو جنگ کے لیے پروتساہت کیجیے، جب بھی آپ سے 20 لوگ پرتیروت کرنے والے ہوں گے تو 200 پر بھاری پڑیں گے، اور اگر 100 ہوں گے تو 1000 کافروں پر وجے ہوں گے، کیونکہ کافر وہ گروہ ہیں جو نہیں سمجھتے ہیں۔
یہاں ایک سوال یہ اٹھتا ہے کہ کیا وجہ ہے کہ ایک سچا مومن 10 کافروں پر بھاری ہے؟ اس کا ایک جواب یہ ہے کہ جو سچا مومن ہوگا وہ کبھی بھی یہ نہیں سوچے گا کہ موت کا ارتھ انت ہے، بلکہ موت کو لوک سے پرلوک میں جانے کا مادھیم سمجھتا ہے، اور مہان ایشور کی راہ میں موت کو شہادت اور بہت بڑی کامیابی سمجھتا ہے، اور اس کامیابی و سفلتا کو حاصل کرنے کے لیے پوری کوشش کرتا ہے، اور اگر وہ ویرگتی کو پراپت ہوتا ہے تو اسے وہ اپنی بہت بڑی کامیابی سمجھ کر گلے لگاتا ہے۔ جبکہ جو لوگ مہان ایشور کو نہیں مانتے اور پرلوک پر ان کی کوئی آستھا نہیں ہوتی ہے، ایسے لوگ سانسارک جیون کو سب کچھ سمجھتے ہیں اور دنیا میں ادھک سے ادھک سمے تک رہنے اور جینے کو ہی اپنی کامیابی سمجھتے ہیں، اس لیے ان کی پوری کوشش جان بچانے کی ہوتی ہے نہ کہ جان دینے کی، اور وہ موت سے ڈرتے ہیں اور جان پر کھیل کر لڑنے سے भागते हैं, क्योंकि वे मौत को अपने जीवन का अंत समझते हैं।
दोस्तों, विभिन्न रिवायतों में इस बात की ओर संकेत किया गया है कि महामुक्तिदाता और उनके अनुयायी दुश्मनों से मुकाबले में तलवार का प्रयोग करेंगे। सवाल ये उठता है कि आज दुनिया में जंग के हथियारों में बहुत प्रगति हो गई है, और जब महामुक्तिदाता का जोर होगा तो समस्त दृष्टि से दुनिया न जाने कहाँ पहुँच चुकी होगी। तो क्या इतनी प्रगति की स्थिति में महामुक्तिदाता और उनके अनुयायी जंग में तलवार का प्रयोग करेंगे? तलवार से आधुनिकतम हथियारों का मुकाबला कैसे करेंगे? उसके जवाब में एक बात ये कही जाती है कि जब पैगंबर इस्लाम और इमामों का ज़माना था, तब जंग का सबसे महत्वपूर्ण हथियार तलवार होती थी, और उस वक्त के लोग जंग में तलवार के अलावा किसी दूसरे आधुनिकतम हथियार से अवगत नहीं थे। इसीलिए रिवायतों में तलवार का प्रयोग किया गया है, और उसका मकसद तलवार नहीं बल्कि समय का हथियार और सैनिक ताकत है। कहने का तात्पर्य यह है कि महामुक्तिदाता और उनके अनुयायी मानवता और न्याय के दुश्मनों का मुकाबला करने के लिए समय के आधुनिकतम हथियार का प्रयोग करेंगे।
महामुक्तिदाता का विश्वव्यापी महाआंदोलन खाने काबा से आरंभ होगा और वो पूरी दुनिया को शुभ सूचना देने वाला होगा, परंतु पूरी दुनिया में न्याय व शांति की स्थापना तक महामुक्तिदाता और उनके अनुयायियों को बहुत सी कठिनाइयों व समस्याओं का सामना होगा। उसकी एक वजह यह है कि महामुक्तिदाता के विश्वव्यापी सरकार में अन्याय व अत्याचार, भेदभाव, भ्रष्टाचार, अज्ञानता और अंधविश्वास जैसी किसी भी समस्या का कोई स्थान नहीं होगा, और जब दुनिया के साम्राज्यवादियों व अहंकारियों को इस बात का ज्ञान हो जाएगा कि इस महाआंदोलन का उद्देश्य अत्याचार व अत्याचारियों का अंत है, तो वे महामुक्तिदाता के जीवनदायक महाआंदोलन का विरोध करेंगे और वे पूरी शक्ति के साथ इसके मुकाबले में आ जाएंगे। इस आधार पर लोगों का सबसे पहला गिरोह उन मुसलमानों का होगा जो महामुक्तिदाता के आंदोलन के विरोध और उनके मुकाबले में आ जाएगा, और फिर इमाम ज़मान अलैहिस्सलाम से युद्ध करेगा।
दोस्तों, इनमें से कुछ मुसलमान लोगों को मूर्ख बनाने और अपने शैतानी लक्ष्यों को प्राप्त करने के लिए धन दौलत का प्रयोग करेंगे। सूफियानी नामक धर्म भ्रष्ट व्यक्ति इमाम ज़मान अलैहिस्सलाम की हत्या के लिए उत्पात और अपराध करेगा, और विदित में वो मुसलमान भी होगा परंतु अत्याचारी और रक्त पिपासु होगा। इसी प्रकार कुछ दूसरे लोग होंगे जो भोग विलास का जीवन व्यतीत कर रहे होंगे, और वे इस बात को जान जाएंगे कि महामुक्तिदाता से बैयत करने के बाद पूरी दुनिया के लोगों की शांति व सुरक्षा के लिए प्रयास करना होगा और बहुत सी कठिनाइयों को बर्दाश्त भी करना पड़ेगा। इसी वजह से वे भी महामुक्तिदाता का विरोध करेंगे, और इस प्रकार के लोग अत्याचारियों की सरकार की छत्र छाया में विलासता के जीवन को प्राथमिकता देंगे। इस प्रकार के लोग न केवल इमाम ज़मान अलैहिस्सलाम का साथ नहीं देंगे बल्कि दूसरों को भी इमाम के विश्वव्यापी महाआंदोलन से रोकने की चेष्टा करेंगे।
मुसलमानों का अज्ञानी व मुतअस्सिब गिरोह भी इमाम ज़मान अलैहिस्सलाम के विश्वव्यापी महाआंदोलन का विरोध करेगा। पैगंबर इस्लाम और इमामों ने अंधविश्वास को मिटाने के लिए जो प्रयास किया है, इस प्रकार के लोग उसे स्वीकार नहीं करेंगे। दूसरे शब्दों में, इस प्रकार के लोग अज्ञानी होंगे और उनकी सोच की सतह बहुत नीची होगी। वास्तव में इस प्रकार के लोग अज्ञानता की वजह से इमाम ज़मान अलैहिस्सलाम के विश्वव्यापी महाआंदोलन के घोर विरोधी होंगे।
इस्लाम और मुसलमानों को जिस चीज़ से बहुत नुकसान पहुंचा और पहुंच रहा है, उनमें से एक अज्ञानता और अज्ञानी लोग हैं। आज बहुत से अज्ञानी और जाहिल मुसलमान इस्लाम की तस्वीर व छवि को ख़राब करने के लिए वही काम कर रहे हैं जो इस्लाम के दुश्मन चाह रहे हैं। रोचक बात यह है कि इस प्रकार के जाहिल लोग स्वयं को सच्चा मुसलमान भी समझते हैं और अपने विरोधी लोगों को न केवल मुसलमान नहीं समझते हैं बल्कि उन्हें काफिर कहते हैं व समझते हैं और उनकी हत्या को वैध समझते हैं। यही नहीं, इस प्रकार के जाहिल लोग अपने विरोधी मुसलमानों की हत्या को सवाब का काम समझते हैं, तथाकथित मुसलमान और खूंखार आतंकवादी गुट दाइश के अनगिनत कृत्यों और मानवता विरोधी अपराधों को इसी परिप्रेक्ष्य में देखा जा सकता है।
आतंकवादी गुटों के हाथों मारे जाने वाले लगभग समस्त लोग मुसलमान हैं और ये आतंकवादी गुट लोगों की हत्या को वैध समझते हैं, जबकि पवित्र कुरान कहता है कि अगर किसी ने एक निर्दोष इंसान की हत्या की तो वो उस व्यक्ति की भांति है जिसने पूरे इंसानों की हत्या की। इस्लाम धर्म किसी भी निर्दोष इंसान की हत्या का आदेश नहीं देता है, चाहे उसका संबंध किसी भी धर्म व जात से क्यों न हो, जबकि आतंकवादी गुटों ने न जाने कितने निर्दोष इंसानों की हत्या कर दी और स्वयं को सच्चा मुसलमान भी कहते हैं। अतः जो इंसान महामुक्तिदाता का सच्चा प्रतीक्षा बनना चाहता है उसे चाहिए कि वो लोगों के मध्य अज्ञानता को खत्म करने और ज्ञान के प्रचार प्रसार के लिए प्रयास करे।
तो दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है।
वास्तव में यह कुरान वह मार्ग दिखाता है जो सबसे ज्यादा सीधा है और ईमान वालों को जो अच्छे काम करते हैं शुभ सूचना देता है कि उनके लिए बड़ा बदला है।
कुरान ईश्वरीय चमत्कार।
श्रोताओ, कार्यक्रम कुरान ईश्वरीय चमत्कार की एक अन्य कड़ी लेकर आपकी सेवा में उपस्थित हैं। आशा है पसंद करेंगे। मैं हूं जहरा जैदी और कार्यक्रम में मेरा साथ दे रहे हैं हसन अब्बास। आइए पहले सूरह फुरकान की आयत नंबर 31 की तिलावत सुने।
وَكَذَلِكَ جَعَلْنَا لِكُلِّ نَبِيٍّ عَدُوًّا مِنَ الْمُجْرِمِينَ وَكَفَى بِرَبِّكَ هَادِيًا وَنَصِيرًا।
اور اسی طرح ہم نے پرتیک نبی کے لیے اپرادھیوں میں سے ایک شترو بنایا ہے اور ہے پیغمبر، مارگ درشن اور سہایتا کے لیے تو آپ کا پالنہار ہی کافی ہے۔
یہ آیت ایشور کے انتم دوت حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کو سانتونا دیتی ہے۔ ایشور انہیں سمبودھت کرتے ہوئے کہتا ہے کہ یہ مت سوچیں کہ کیول آپ ہی کو اس پرکار کے ہٹ دھرمی ایوم اوگیاکاری لوگوں کا سامنا کرنا پڑ رہا ہے، بلکہ اتہاس کے سبھی پیغمبروں کے سمکش بھی اسی پرکار کی پرستھتیاں تھیں۔ دشٹ و اپرادھک پروتی والے لوگ ان کے سمکش کھڑے ہو جاتے اور ان کے مارگ میں بادھائیں ڈالا کرتے تھے۔ تو یہ جان لیجئے کہ آپ اکیلے نہیں ہیں، بلکہ ایشور آپ کا سہائک و سمرتھک ہے۔ وہ شتروں کے شڑینتروں سے آپ کو اوگت کر کے آپ کی سہایتا کرے گا تاکہ ان کی چالیں وفل ہو جائیں اور اسلام دن پرتی دن ادھک پھیلتا جائے۔
مول روپ سے صحیح یا غلط مارگ کا چین उस अधिकार के अंतर्गत होता है जो ईश्वर ने मनुष्य को प्रदान किया है और उसे अनुमति दी है कि वो जो मार्ग चाहे चुन ले। चूंकि चयन का अधिकार मनुष्य के हाथ में है, इसलिए कुछ लोग गलत मार्ग चुनते हैं, पैगंबरों के मुकाबले पर डट जाते हैं और सच को स्वीकार करने के लिए तैयार नहीं होते।
इस आयत से हमने सीखा कि सत्य और असत्य के बीच हमेशा टकराव होता रहा है और जब तक ये संसार है ये टकराव जारी रहेगा।
अपराध व पाप मनुष्य को सत्य के रास्ते से हटा देता है और पाप व अपराध पर आग्रह उसे पैगंबरों के विरोध एवं उनसे शत्रुता की ओर बढ़ाता है।
विरोधियों के मुकाबले में ईश्वर की असीम शक्ति पर भरोसा करना चाहिए, जो हमारे समर्थन व मार्गदर्शन के लिए काफी है।
आइए अब सूरह फुरकान की आयत नंबर 32 व 33 की तिलावत सुने।
وقال الذين كفروا لولا نزل عليه القرآن جملة واحدة كذلك لنثبت به فؤادك ورتلناه ترتيلا ولا يأتونك بمثل إلا جئناك بالحق وأحسن تفسيرا।
और काफिरों ने कहा कि उन पर पूरा कुरान एक ही बार में क्यों नहीं उतारा गया। ऐसा इसलिए किया गया ताकि हम इसके द्वारा आपके दिल को मजबूत रखें, और हमने इस कुरान को आपके लिए ठहर ठहर कर पढ़ा है। और ये काफिर आपके पास कोई भी ऐसी उपमा आपत्ति स्वरूप नहीं लाते जिसका ठोस उत्तर और उत्तम विवरण हम आपके पास न ले आए।
काफिर और अनेकेश्वरवादी जो पैगंबर इस्लाम की बातों को स्वीकार करने के लिए तैयार नहीं थे, हर बार कोई न कोई बहाना पेश कर देते थे। कभी वे कहते थे कि वही अर्थात ईश्वरीय संदेश हमारे पास क्यों नहीं आता, तो कभी कहते कि हम फरिश्तों को क्यों नहीं देख सकते। इस आयत में उनकी इस आपत्ति का उल्लेख है कि समस्त कुरान एक ही बार में पैगंबर के पास क्यों नहीं भेजा गया, ताकि हम उससे एक ही बार में अवगत हो जाते और ये जान लेते कि मोहम्मद के ईश्वर की बातें और आदेश क्या हैं।
इन विरोधियों की बातों के उत्तर में ईश्वर कहता है कि हमने कुरान मजीद की आयतों को क्रमबद्ध ढंग से भेजा है ताकि पैगंबर स्थितियों व घटनाओं के अनुसार उन्हें लोगों के समक्ष पढ़ें तथा हर स्थिति में लोगों के दायित्वों को स्पष्ट करें, क्योंकि उनकी जिम्मेदारी लोगों को ज्ञान व प्रशिक्षण देना है जो तुरंत नहीं बल्कि चरणबद्ध ढंग से और कुछ समय में अंजाम पाता है। पैगंबर एक करुणामयी प्रशिक्षक की तरह लोगों के साथ हैं ताकि सभी परिस्थितियों में उन्हें सीधा मार्ग दिखाएं। वे एक लेखक की भांति नहीं है कि जो किताब लिखकर उसे लोगों के सामने पेश तो कर देता है, किंतु उसकी विषय वस्तु को लागू करना उसकी जिम्मेदारी नहीं होती। पैगंबर उस शिक्षक की तरह है जो पहली कक्षा के छात्रों को केवल वर्णमाला सिखाता है, किंतु अगले वर्षों में धीरे धीरे और क्रमबद्ध ढंग से उन्हें अधिक शिक्षा प्रदान करता है।
पैगंबर ने मक्के में अनेकेश्वरवाद और मूर्ति पूजा से संघर्ष किया और मदीने में परिस्थितियां अनुकूल हो जाने के बाद नमाज, रोजे और जकात जैसे आदेश लोगों तक पहुंचाए। सैद्धांतिक रूप से शिक्षा व प्रशिक्षण में जो बात ज्ञान के मजबूत होने का कारण बनती है, वो कार्यक्रम के अनुसार उसका धीरे धीरे आगे बढ़ना है। निश्चित रूप से मनुष्य के मार्गदर्शन का कार्यक्रम ईश्वर के निकट पूरी तरह से स्पष्ट, निर्धारित एवं संपूर्ण है, किंतु उसे लागू करने के चरण में एक एक कदम आगे बढ़ाना होगा और जो बात उदाहरण स्वरूप 10वें साल में सीखनी है, उसे पहले साल में बताने की आवश्यकता नहीं है, क्योंकि संभव है कि इससे उस कार्य की ओर से लोगों का दिल हट जाए।
इसके अतिरिक्त कुरान मजीद का क्रमबद्ध ढंग से भेजा जाना ईश्वर से पैगंबर के निरंतर संपर्क का भी कारण है, जिससे अपनी पैगंबरी के दायित्वों के निर्वाह के लिए उनका संकल्प अधिक सुदृढ़ होता है। इसी प्रकार शत्रु विभिन्न अवसरों पर जो गलत एवं अनुचित बातें कहते हैं, ईश्वर कुरान मजीद की आयतों के माध्यम से उनका सटीक एवं ठोस उत्तर देकर उनके समक्ष पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम की सच्चाई को सिद्ध कर देता है।
इन आयतों से हमने सीखा कि कुरान मजीद की शिक्षाएं व धर्म के आदेश धीरे धीरे और लोगों की क्षमता के अनुसार बयान किए जाने चाहिए।
जीवित व व्यापक धर्म वो है जो विभिन्न घटनाओं से निकट संपर्क रखता हो।
कुरान मजीद की तिलावत रुक रुक कर और आयतों के बारे में चिंतन के साथ होनी चाहिए।
कुरान मजीद की तिलावत कठिन परिस्थितियों में मोमिन व्यक्ति के हृदय की सुदृढ़ता व शांति का कारण है।
आइए अब सूरह फुरकान की आयत नंबर 34 की तिलावत सुने।
الذين يحشرون على وجوههم إلى جهنم أولئك شر مكانا وأضل سبيلا।
जो लोग औंधे मुंह नरक की ओर ले जाए जाएंगे, उन्हीं का सबसे बुरा ठिकाना है और वही सबसे अधिक पथभ्रष्ट भी हैं।
लोग संसार में अपने कर्मों के अनुरूप प्रलय में ले जाए जाएंगे। जो इस संसार में सत्य को नहीं देख रहा था वो प्रलय में अंधा उठाया जाएगा। जो पशुओं की भांति केवल पेट भरने और वासनाओं की पूर्ति के प्रयास में रहा करता था वो प्रलय में चौपायों की भांति पहुंचेगा। जो व्यक्ति इस संसार में सत्य की ओर से मुंह मोड़ लिया करता था और घमंड से काम लेता था उसे प्रलय में औंधे मुंह जमीन पर खींचा जाएगा और नरक में डाल दिया जाएगा।
जो लोग अपने आप को सबसे बुद्धिमान समझकर ये सोचते थे कि वे अन्य लोगों से श्रेष्ठ हैं और ईमान वाले भोले व मूर्ख हैं, प्रलय में उन्हें पता चलेगा कि वे स्वयं सबसे पथ भ्रष्ट थे।
इस आयत से हमने सीखा कि सत्य के मार्ग पर चलने वालों का अनादर प्रलय में स्वयं अपने ही अपमान का कारण बनेगा।
जब तक हम सत्य के मार्ग को न पहचान लें, हमें पता नहीं चलेगा कि हम सत्य पर हैं या पथ भ्रष्ट, और हम गंतव्य के निकट हो रहे हैं या उससे दूर होते जा रहे हैं।
بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی جمہوریہ ایران کی آواز۔